ایک ذکر ہے جو کہ شب 23 رمضان کو بڑے بڑے علماء نے اس کو ذکر کیا، آیت الحسن زادہ عاملی، یعنی شب 23 رمضان کے اعمال میں خاص طور پر ایک ذکر ہے کہ جس کو اگر ایک مخصوص تعداد میں، جو بھی آگے چل کر ذکر ہونے والی ہے، اور بہت مختصر سا ذکر ہے، ایک آدھی لائن کا ذکر ہے بس، اور اس میں پروردگار عالم کے کچھ نام ہیں، تو فرماتے ہیں آیت اللہ حسن زادہ عاملی، ان کی کتاب ہزار و یک نقطہ، ہزار و یک نقطہ، اچھا ایک ان کی کتاب کا نام ہے ہزار و یک کلمہ، یہ نہیں ہے بلکہ ہزار و یک نقطے کی بات ہو رہی ہے، ہزار و یک نقطہ کی آیت اللہ حسن زادہ عاملی کی کتاب ہے، اس میں جو نقطہ نمبر 792 بیان ہوا ہے، اس میں اپنے اساتذہ کے اعتبار سے نقل فرماتے ہیں آیت اللہ حسن زادہ عاملی کہ اعمال شب 23 رمضان میں انہوں نے اس بات کو ذکر کیا ہے کہ اگر شب 23 رمضان سجدے میں جا کر اس ذکر کی تلاوت کرے، جو ابھی آپ کے سامنے ذکر ہونے والا ہے، تو ملائکہ الہی نازل ہوں گے اور اس کے دل کو تمام کثافتوں، نجاستوں اور گندگیوں سے پاک کر دیں گے، اور آگے انہوں نے لکھا ہے کہ مجرب جدن، یعنی یہ بہت ہی تجربہ شدہ یہ والا عمل ہے، بہت زیادہ تجربہ شدہ ہے کہ اس ذکر کو شب 23 رمضان میں اس ذکر کو ایک مخصوص تعداد کے اندر پڑھا جائے۔ اچھا جو کتاب مطلع انوار، جو کہ آیت اللہ سید محمد حسین حسینی تہرانی کی لکھی ہوئی کتاب ہے، اس کی جلد نمبر 2 ہے، یہ تو خیر 12ویں جلد ہے جس کا ٹائٹل آپ کے سامنے ہے، لیکن اس کی جو جلد دوسری جلد ہے اس میں آیت اللہ علی آقا قاضی، آیت اللہ یہ محمد حسین حسینی تہرانی ہے جنہوں نے مطلع انوار کے اندر یہ بات لکھی ہے کہ جو وصیتیں آیت اللہ علی آقا قاضی نے کی تھیں ان میں ایک یہ بھی تھی کہ شب 23 رمضان کو یہ والا ذکر پڑھا جائے، یا طہرو یا طاہرو یا طہورو یا طیہورو یا طیہارو، یہ اس ذکر کو پڑھا جائے، اس ذکر کو پڑھا جائے۔ اچھا یہ جو ذکر ہے، یہ جو ذکر ہے، یا طہرو یا طاہرو یا طہورو یا طیہورو یا طیہارو، فرماتے ہیں کہ جس وقت آدھی رات گزر جائے، اس وقت نہ انسان نے بہت زیادہ کھایا ہوا ہو، نہ بالکل ہی بھوکا ہو، اور باوضو ہو کر، قبلہ رخ ہو کر، سر کو سجدے میں رکھ کر اس ذکر کو 225 مرتبہ تلاوت کرے۔ آیت اللہ علی آقا قاضی فرماتے تھے، جو بڑے بڑے عرفا کے بھی استاد تھے، انہوں نے ذکر کو نقل کیا ہے، 225 مرتبہ اس ذکر کی تکرار کرے۔ تو اگر اس ذکر کی تکرار کرے گا تو آیت اللہ حسن زادہ عاملی بھی فرماتے ہیں اور دیگر علماء بھی کہ ملائکہ آسمانی نازل ہوں گے اور اس کے دل کو تمام کثافتوں اور گندگیوں سے پاک کر دیں گے، کیونکہ پروردگار کے یہ جو نام ہیں، جو اس کے اسماء ہیں، جس کے اندر طہارت اور کا ایک مبالغہ اور وہ اس کے اندر اس کا اظہار ہوتا ہے، یعنی بہت زیادہ طہارت، تو ان اذکار کی برکت سے، ان ناموں کی برکت سے وہ ملائکہ آسمانی نازل ہوں گے اور اس کے دل کو بھی پاک و پاکیزہ بنا دیں گے۔ یہ شب 23 رمضان کا ایک خاص ذکر ہے جو کہ آیت اللہ علی آقا قاضی نے اس کو نقل کیا ہے، اور اس کے علاوہ آیت اللہ مبشر کاشانی، انہوں نے بھی اس ذکر کو لکھا ہے، آقائے احمد عابدی جو حوزہ علمی قم کے بہت معروف ایک استاد ہیں، انہوں نے بھی اس کی بہت تاکید کی ہے۔ تو بہرحال البتہ یہاں ایک بات رہے کہ یہاں اللہ کی جو طہارت ہے اور اس کی پاکیزگی میں انتہائی پاکیزگی کی تعریف کی گئی ہے ان اذکار کے اندر، یعنی اس پاکیزگی کے ذکر کی برکت سے اس رات ہمارے نفس کو بھی پاکیزگی نصیب ہو جائے گی، اگر 225 مرتبہ یا بعض جگہ پہ 235 بھی لکھا ہوا ہے، تو بہرحال اگر اس کو، اس ذکر کو اس انداز سے پڑھا جائے۔ البتہ یہاں پر ایک بات ذکر کر دی جائے کہ آیت اللہ ناصر مکارم شیرازی کے سامنے بھی ایک دفعہ اس کا ذکر ہوا تھا، تو انہوں نے فرمایا کہ طہور اور طہار کے متعلق کہا ہے انہوں نے کہ یہ میں نے عربی لغتیں وغیرہ دیکھی، مجھے اس میں کہیں نظر نہیں آیا، یہ حروف جو ہے، یہ جو نام ہیں، یہ مہمل ہیں، और इस पर एक एतराज उन्होंने किया। तो बहुत से लोग इस तरह से भी पेश करते हैं। और बहरहाल कि देखिए, बहुत बड़े बड़े उलमा जिन्होंने इरफान इस्लामी के अंदर जिनको एक मलिका हासिल है, उन्होंने इन असकार को जिक्र किया है। और बहरहाल इरफान काजिब भी बहरहाल एक चीज़ है। सूफिया का जो इरफान है वो इरफान काजिब कहलाता है, लेकिन हमारे जो औराफा हैं, जो इरफान इस्लामी है, उसके अंदर ये सब चीज़ें। और इसके इस जिक्र के अंदर कोई खिलाफ इस्लाम बात भी नहीं कि हम कहें कि नहीं, ये इसको नहीं पढ़ना चाहिए क्योंकि इसके अंदर कोई खिलाफ इस्लाम बात चीज़ नज़र आ रही है। जबकि इतने बड़े बड़े उलमा, आयतुल्ला हसन ज़ादे आमिली, आयतुल्ला अली आका काजी वगैरह जो है, इस जिक्र की काफ़ी ज़्यादा ताकीद करते हैं। यानी जो इन जिक्र असकार की फील्ड के जो माहिरीन हैं, वो इसकी बहुत ज़्यादा ताकीद करते हैं। और फिर उलमा ये जो बहरहाल ये बात कही है, इल्मी एतराज जो एक होता है बहरहाल, तो उसके इल्मी जवाब भी उलमा की तरफ से दिए गए हैं कि ये भी मुहमिल कोई लफ्ज नहीं है, बल्कि तहारत में मुबालगा और कसरत के लिए इस्तेमाल हुआ है। तहूर बरवजन फ़ाउल औजान मुबालगा में से। तो बहरहाल आयतुल्ला सैयद मोहम्मद हुसैन हुसैनी तहरानी, इन्होंने जो आयतुल्ला मेहदी बहरुल उलूम से जो मंसूब रिसाला है सैर व सलूक, उसकी जो एक दुआ है उसके एक फुट नोट में उन्होंने लिखा है कि जैसे कि जैसे इसमें तेहार और तेहूर का लफ्ज आया है, तो उन्होंने कहा है कि इसी तरह से एक चीज है देहार और देहूर। तो देहार और देहूर ये जो है ये मुबालगा है, मुबालगा है। यानी देहार और देहूर ये भी आया है इसके अंदर, यानी मुख्तलिफ असकार जो बयान होते हैं, तो ये मुबालगा दहर है। और दहर से मुराद जो है वो अल्लाह है। रिवायत में भी जिक्र इस बात का आया है कि ला तसब्बुद दहर फ़इन्नद दहरा हुवल्लाह। तो यानी दहर को, जमाने को बुरा ना कहो, क्योंकि बहरहाल जो वो अल्लाह है। तो ये भी दहर का लफ्ज देहार और देहूर इसी तरीके से यहां पर तहार और तहूर है, यानी मुबालगा दर तहारत है। तो बहरहाल ये जाहिर है कि एक अलग रूहानियत की एक फील्ड है, और जो इस लिहाज से जो असकार हैं ये इन्हीं बड़े रूहानी उलमा ने जो हैं वो बताए हैं। देखिए शेख जाफर आले काशिफुल गिता के कितने बड़े और अजीम फकीह थे, लेकिन सैयद मेहदी बहरुल उलूम जो इसी तरह की रूहानियत के बहुत ज़्यादा माहिर थे, तो उनके जूतों की गर्द को अपने अमामे के तहतुल हुनक से साफ करते थे। यानी शेख जाफर आले काशिफुल गिता जैसा फकीह, वो सैयद मेहदी बहरुल उलूम के जूते की जो गर्द है अपने अमामे के तहतुल हुनक से साफ करते थे। तो बहरहाल यानी ये मकामात हैं उलमा के। अच्छा, आयतुल्ला बेहजत खुद अपनी दुआओं और असकार में ये जो था लफ्ज देहार और देहूर, इससे भी इस्तफादा उन्होंने काफ़ी किया। इतना वक्त नहीं कि उसको जिक्र करें। इसी तरीके से आयतुल्ला वहीदु खुरासानी ने जो अपने अशार इमाम अली अलैहिस्सलाम, हज़रत अमीरुल मोमिनीन अलैहिस्सलातु वस्सलाम की शान में जो उन्होंने अशार कहे हैं, उसमें भी देहार और देहूर के जो लफ्ज़ है उससे उन्होंने काफ़ी इस्तफादा किया है आयतुल्ला वहीदु खुरासानी ने। लिहाजा इस बात में कोई मज़ायके की बात नहीं है, और तहारत बातिन के लिए इन असकार को इस रात शब 23 रमज़ान के ख़ास असकार में से ये चीज़ इन बड़े इरफानी उलमा ने इस बात को नकल किया, जिसमें आयतुल्ला अली आका काजी हैं और इसके अलावा आयतुल्ला हसन ज़ादे आमिली हैं, इसके अलावा आगा अहमद आबिदी हैं जो कि हौज़ा इल्मिया कुम के छः बड़े असातज़ा में इनका शुमार होता है, और ये ख़ुद आयतुल्ला बहजत के शागिर्द रह चुके हैं। आयतुल्ला शेख जवाद तबरेजी के खास बरजस्ता शागिर्दों में इनका शुमार होता है। आयतुल्ला अंसारी शिराजी के शागिर्दों में इनका शुमार होता है। आयतुल्ला हसन ज़ादे आमिली के खास शागिर्दों में इनका शुमार होता है। तो ये इनकी भी बात इन्हें बहुत ज़्यादा ये ताकीद करते हैं आका अहमद आबिदी। इसके अलावा आयतुल्ला जो मुबशर काशानी, इनका कौम के अंदर दरस खारिज भी होता है, और ये खुद आयतुल्ला सैयद अब्दुल करीम कश्मीरी के शागिर्द हैं। ये इस जिक्र की बहुत तारीफ ताकीद करते हैं, और ये खुद आयतुल्ला अब्दुल करीम कश्मीरी के भी शागिर्द रह चुके हैं, और आयतुल्ला रजा बहाउद्दीनी के भी शागिर्द रह चुके हैं। اچھا عربی لغت میں دیکھیے اگر کوئی چیز ذکر نہ ہوئی ہو ضروری نہیں ہے, کیونکہ دعاؤں کے اندر عبرانی زبان کے بھی بہت سے الفاظ موجود ہیں. جو رسالہ سیر و سلوک جس کا بھی تذکرہ ہوا تھا سید مہدی بحر العلوم سے جو منسوب ہے, اور جو اس کا مقدمہ اور شرح لکھی آیت اللہ سید محمد حسین حسینی تہرانی نے, اس میں آیت اللہ علی آقا قاضی کا ایک قول علامہ محمد حسین طباطبائی کے لحاظ سے ذکر ہوا ہے کہ دعاؤں میں دیکھیے عبرانی کے جو الفاظ ہیں دعاؤں میں عبرانی زبان کے بھی کچھ الفاظ آئے ہیں. یہ خود بحار الانوار کے اندر بھی جو ہے وہ موجود ہیں. مثلا اس کے اندر یہ ہے کہ جیسے احیا شراحیا, یہ عربی زبان کے لفظ نہیں. اچھا جب یہ عبرانی زبان کے یہ عبرانی کلمات ہیں, اور اس کا جو عربی کے اندر ٹرانسلیشن بنتا ہے وہ کچھ علماء کہتے ہیں یا حنانو یا منانو بنتا ہے اس کے معنی, یا کچھ کہتے ہیں یا حیو یا قیوم بنتا ہے. یعنی روایات کے اندر جو مختلف دعائیں آئی ہیں ان میں عبرانی کے الفاظ بھی آئے ہیں. اور بہرحال تو یہ جو ہے دعا کہ اس کے اندر جب انسان سجدے کی حالت میں جا کر اس کو پڑھتا ہے 225 دفعہ یا 235 دفعہ اس دعا کو اگر پڑھے گا تو ملائکہ آسمانی نازل ہوں گے اور اس کو طہارت باطنی یعنی اس کے اندر پاکیزگی نفس جو ہے وہ اس کو عطا فرمائیں گے. اور یہ جو ابھی آپ نے سنا تھا کہ احیا شراحیا, یہ آصف ابن یہ روایت میں چیز ملتی کہ آصف ابن برقیہ نے جو تخت بلقیس جو لے کر آئے تھے اور ان کے پاس اسم اعظم کا جو علم تھا اس میں یہ والے کلمات بھی شامل تھے. تو بہرحال اس ذکر کو 235 دفعہ یا 225 دفعہ پڑھنا یہ طہارت قلبی کے لیے بہت مفید ہے, اور ملائکہ آسمانی نازل ہوں گے اور اس کے دل کو تقوی پرہیزگاری کے ساتھ جو ہے وہ آراستہ کریں گے. تو یہ ایک ذکر ہے, اس کو اس طور پر پڑھنے میں کوئی قباحت نہیں ہے, پڑھا جا سکتا ہے, جبکہ اتنے علماء کی اس سلسلے میں تاکید بھی آئی ہے. تو اس رات کا آغاز اس انداز سے ہوگا. اچھا پھر دیکھیے اس رات کا جو سب سے بڑا عمل ہے وہ کون سا ہے؟ اس رات کا سب سے بڑا عمل, اس رات کا دیکھیے سب سے بڑا عمل وہ ہے جو کہ آیت اللہ شبیری زنجانی نے بھی اپنے دروس کے اندر ذکر کیا ہے کہ دیکھیے شب قدر ماہ رمضان کی افضل ترین رات ہے, اور اس رات میں مذاکرہ علمی یہ بہت زیادہ سفارش شدہ ہے. مذاکرہ علمی, علمی مذاکرہ, اور علمی مذاکرے کا آیت اللہ شبیری زنجانی ان کا درس خارج ہو رہا ہے, فرماتے ہیں کہ مذاکرہ علمی کا ایک مصداق مسائل شریعہ کا یاد کرنا ہے. علمی و دینی کتب کا مطالعہ یہ اس رات سفارش شدہ ہے. اس کے علاوہ بھی انہوں نے فرمایا کہ اس رات انفاق کرنے کی بھی یعنی اللہ کی راہ میں خرچ کرنے کی بھی اس رات میں کافی تاکید ہے, صلہ رحمی کرنے کی بھی اس رات میں کافی تاکید آئی ہے. البتہ فرماتے ہیں کہ دو چیزیں سب سے زیادہ مہم ہیں, یعنی موسٹ امپورٹنٹ دو چیزیں, ایک تو قرآن کی تلاوت. قرآن کی تلاوت اس رات کثرت کے ساتھ ہونی چاہیے. ابھی ہم ذکر کریں گے آگے چل کر کے, خاص طور پر ویسے تو پورا قرآن ہی ہے, اب اس میں سارا قرآن ہی اہم ہے, لیکن بہت ہی زیادہ اہم جو اس رات کو خصوصیت کے ساتھ پڑھنے والے سورے ہیں وہ کون سے, وہ بھی آگے چل کر تذکرہ ہوگا. تو قرآن جس کی فرماتے ہیں کہ جس کی تلاوت کی بہت زیادہ تاکید کی گئی ہے کہ دو چیزیں سب سے موسٹ امپورٹنٹ ہیں آج کی رات, اور دوسری چیز جو ہے وہ ہے مطالعہ کتب شرعی و یادگیری احکام, یعنی شرعی کتابوں کا, کیونکہ دینی کتابیں تو بہت ساری کتابیں ہیں. آپ جو ہے اسلامی اقتصادیات کی کتاب بھی اٹھا سکتے ہیں, اس طرح یہ بھی, وہ بھی ساری اسلامی چیزیں ہیں, لیکن فرماتے ہیں کہ کتب شرعی یعنی جس کے اندر شرعی احکام ہوں یعنی ان کا مطالعہ کیا جائے, اور وہ یادگیری احکام, احکام کو یاد کرنا, یعنی اس طرح سے اس کو پڑھنا کہ وہ آپ کو یاد ہو جائیں. یہ خاص الخاص آج کی رات کا جو بہت ہی اہم ترین عمل ہے. مدرسے کی پوری کوشش ہوتی ہے کہ اس رات کم سے کم 50-100 فقہی مسائل وغیرہ کا ایک بنچ بنا کے اس کو ہم اس کے اوپر شیئر کر دیتے ہیں تاکہ لوگ اس رات کو کم سے کم इन मसाइल को पढ़ें और दूसरों को भी इसको फॉरवर्ड करें। अच्छा, इसी लिहाज से शेख सदूक के मुतालिक ये बात कही जाती, ये शेख सदूक की कब्र मुबारक है। शेख सदूक अपने उस्ताद के हवाले से बयान करते हैं, मफातिल जनान में भी ये बात आई है कि वो फरमाते थे कि जो शख्स भी 21वीं और 23वीं रमजान की रातों को मसाइल दीनी बयान करते हुए गुजारे तो वो सब लोगों से अफजल है। इस रात का जो सबसे अफजल अमल करेगा, यानी 21वीं और 23वीं रातों को मसाइल दीनी बयान करते हुए गुजारे, एक दूसरे को आप कम से कम ऑथेंटिक जो ज़राए से आपके पास मसाइल शरिया आए हों वो एक दूसरे को फॉरवर्ड करें, किसी जगह एक घर में ही बैठकर कुछ लोगों को कुछ मसाइल दीनी तौजील मसाइल से पढ़कर या इन पोस्ट वगैरह के जरिए पढ़कर लोगों को अगर बताएं, थोड़ा सा वक्त इसके अंदर लगाएं, कम से कम एक घंटा इसके अंदर अगर लगाएं तो ये सबसे अफजल तरीन है। और ये तमाम लोगों में शेख सदूक अपने असातजा के हवाले से बयान फरमाते हैं कि ये तमाम लोगों में सबसे ज़्यादा अफजल हो जाएगा, यानी खुद भी दीनी मसाइल सीख रहा है और दूसरों को भी ये मसाइल सिखा रहा है। तो बहरहाल देखिए कि ये जो तौजील मसाइल वगैरह पढ़ना है आम तौर पर लोगों को बहुत खुश्क और उस तरह की चीज़ लगती है, बहरहाल इसके अंदर भी एक पैगाम है, यानी इतने अहम चीज़ है इन अहकामात शरीयत के, इतनी अहम तरीन रात को, देखिए पूरा साल पढ़ा है, आज की रात तो कहा जाना चाहिए था भाई मसाइल वसाइल और ये इल्म हासिल करने के लिए तो पूरा साल पढ़ा है, तो फ़कत ये आज की रात तो दुआओं में, सिर्फ मनाजात में, सिर्फ नमाजों में लगानी चाहिए थी। सबसे ज़्यादा अफजल अमल फिर इल्म ये मसाइल शरिया का हासिल करना करार दिया गया है उसके बावजूद, ताकि इसमें एक ये भी है कि ये क्योंकि पूरे साल का आगाज आपकी ज़िंदगी का इस रात से हो रहा है, तो लिहाजा इसके अंदर एक पैगाम ये भी है कि इस बात को जो इसमें आपको प्रैक्टिस कराई जा रही है मसाइल शरीयत को याद करने की, ये सिलसिला फिर पूरे साल चलना चाहिए। तो बहरहाल ये तमाम चीज़ें ऐसी हैं कि जिसकी बहुत अहमियत है, लोग आमतौर पर दीगर चीज़ों के अंदर बहुत ज़्यादा मसरूफ हो जाते हैं और ये सबसे अहम और अफजल तरीन अमल जो है इस रात का उसको फरामोश कर देते हैं, इसकी तरफ होनी चाहिए तवज्जो। यही वजह है कि आयतुल्ला जवादी आमिली फरमाते हैं कि इस दुनिया में कोई भी चीज़ इल्मे दीन के हुसूल से बरतर नहीं है। बाज़ औक़ात कह दिया जाता है कि भाई देखिए ये और भी चीज़ें हैं, फिज़िक्स केमिस्ट्री, ये भी कौन सा गैर दीनी चीज़ है, वो ठीक है, इस पर हमारी इन तमाम चीज़ों की अहमियत से किसी को इनकार नहीं है, लेकिन बहरहाल असल इल्म देखिए वही है कि जो जिससे आपकी आखिरत संवर जाए, यानी अफजल तरीन अमल बहरहाल, जिसमें हमने एक दफ़ा आयतुल्ला नासिर मकारिम शिराज़ी का फतवा भी पेश किया था, तो उसमें उन्होंने यही बात कही थी कि ठीक है इन तमाम चीज़ों की भी बहुत अहमियत है और एक ख़ास तादाद तमाम उलूम के लिए मुहैया होनी चाहिए ताकि ज़िंदगी का निज़ाम भी इस तरह से चलता रहे, लेकिन उन्होंने ये भी फरमाई ये बात कि आजकल के दौर में ख़ास तौर पर इल्म दीन की अहमियत बहरहाल इन तमाम चीज़ों से ज़्यादा है, यानी वो तो अपने तौर पर चल ही रहे हैं, लोग कर ही रहे हैं, लेकिन बहरहाल एक इल्म दीन की अफजलियत से इसमें किसी को इनकार या कोई माजरत खाना लहजा अख्तियार करने की ज़रूरत नहीं होनी चाहिए। सबसे अफजल और बरतर जो चीज इल्म है वो यही इल्म दीन है, यानी और फरमाते हैं कि जितना इल्म में इजाफा होगा इस रात उसी कदर उसकी अकल में भी इजाफा होगा, यानी जिस कदर इल्म में इजाफा करेंगे उसी कदर अकल में भी इजाफा होगा। और खुद सोचेंगे इंसान की जब अकल में इजाफा होता है तो देखिए इंसान जो गुनाह करता है तो क्यों करता है, बेअकली की वजह से गुनाह करता है, उसके नताइज और अवाकिब वगैरह से तरफ़ नज़र कर रहा होता है, बेअकली का काम कर रहा होता है कि जिसका लाजमी नतीजा आग के अंदर जलना है, ऐसे काम क्यों कर रहे हो। तो जिस वक्त इंसान गुनाह करता है तो उसकी अकल भी कम हो जाती। तो फरमाते हैं कि यानी अगर इस रात को ख़ास तौर पर यानी इल्म हासिल किया जाएगा, यानी जितना इल्म हासिल होगा जाहिर है कि उसी कदर उसकी अकल में इजाफा होगा, जितना इस रात उसकी अकल बढ़ेगी उतना ही ज़्यादा वो गुनाहों से, क्योंकि अकल बढ़ेगी तो खुद ब खुद गुनाह कम हो जाएंगे, अकल बढ़ेगी तो खुद ब खुद ही जिंदगी में कोई गलत फैसले नहीं करेगा, वो जिंदगी भी अच्छी गुजरेगी। तो बहरहाल ये बात है, तो आयतुल्ला जवादी आमली ये बात फरमाते थे कि जो कि उनके मुतालिक साहिब जवाहिर आयतुल्ला शेख मोहम्मद हसन, जिनको साहिब जवाहिरुल कलाम कहा जाता है, 43 जिल्दें, 30 साल के अरसे में उन्होंने किताब जवाहिरुल कलाम को मुकम्मल किया था, اور اس طرح سے پلاننگ کی تھی کہ کتاب یعنی 30 سال سے انہوں نے کہ اس کتاب کا جو اختتام ہو وہ 23ویں شب قدر میں ہو، یعنی اس شب قدر، اور یقیناً یہ سب کچھ بھی ہوگا اور امام زمانہ علیہ السلام کو ہدیہ بھی کیا ہوگا کہ پروردگار یہ میں نے یہ کتاب لکھی ہے اور میں اس کا ثواب ان کو ہدیہ کرتا ہوں، یعنی خاص طور پر اس رات شب قدر میں یہ اچیومنٹ، وہی نا کہ جس طریقے سے دیکھیں یہ ہوتی ہے پلاننگ، انہوں نے کہا کہ جو کتاب فقہ کی بہترین کتاب جواہر الکلام استدلالی جو کتاب ہے وہ انہوں نے 30 سال کے عرصے میں لکھی، تو لیکن اس طرح کی پلاننگ کی کہ جب کتاب کو لکھنے کے بعد اس کا اختتام شب 23 رمضان کو کیا، تو بہرحال یہ ایک بڑی خصوصیت والی بات ہے اور واقعتاً اسی کو صحیح طور پر پلاننگ بھی کہا جاتا ہے، تو وہ بھی اسی وجہ سے کہ اس رات علم حاصل کرنے کے لحاظ سے، اب دیکھیں نا کہ وہ شب قدر ہوگی اور اس میں بیٹھ کے وہ جواہر الکلام جو کتاب ہے اس کو مکمل کر رہے ہوں، جبکہ اس انداز کی ان کے متعلق ملتا ہے کہ جب صاحب جواہر کے اپنے ایک بیٹے کا انتقال ہو گئے تھے اور بھی کتاب لکھ ہی رہے تھے، اس کے دوران ہی ان کے بیٹے کا انتقال ہوا، تو پوری رات اپنے بیٹے کا جنازہ ہے کہ رات کے وقت دفن نہیں کرنا تھا، دن میں دفن کرنا تھا، جنازہ گھر میں ہی رکھا ہوا تھا، صاحب جواہر نے پوری رات اکیلے اپنے بیٹے کے ساتھ بیٹے کا جنازہ رکھا ہوا ہے اور کتاب جواہر الکلام کو لکھنے میں مصروف ہو گئے اور یہاں تک کہ صبح ہو گئی، تو بہت سی چیزیں بڑی ظاہر ہے کہ جو بڑے افراد ہوتے ہیں دیکھیں ان کی پھر باتیں بھی بڑی ہوتی ہیں، ہم تو ظاہر ہے کہ کہیں گے کہ عام شخص کے اعتبار سے کہ بھئی یہ کوئی سنکی ٹائپ کا شخص ہے کیا ہے، لیکن جو جن کے بڑے مقامات ہوتے ہیں ان سے پھر بڑے اسی طرح کے کام ان کے ہمیں نظر بھی آتے ہیں، اسی طرح سے آیت اللہ مرشی نجفی کو دیکھیں، آیت اللہ مرشی نجفی جب چھوٹے تھے اور انہوں نے نیا نیا بولنا سیکھا تھا، یہ جو سب سے چھوٹے ہیں یہ آیت اللہ مرشی نجفی کے بچپن کی ایک تصویر ہے، تو کہ جب انہوں نے بولنا سیکھا تھا تو ان کو جو سب سے پہلا جو جملہ سکھایا گیا تھا وہ قرآن کی ایک آیت تھی جو کہ سورہ سبا کی آیت تھی، وَهُوَ الْفَتَّاحُ الْعَلِيمُ، وہ خوب فیصلہ کرنے والا اور خوب جاننے والا ہے، علیم جاننے والا یعنی علم کے اعتبار سے، اور بہرحال اس قسم کا ہے کہ مسجدوں کے نام بھی اس کے اوپر فتح العلیم کے نام سے مساجد کے نام بھی ہیں، یعنی ان کو سب سے پہلا جملہ ہی یہ یاد کروایا گیا کہ وہی پروردگار ہے جو سب سے بہترین فیصلہ کرنے والا اور سب سے زیادہ علم رکھنے والا ہے، یہ جب پہلا جملہ ہی یہ یاد کرایا تو اس قدر یعنی پاکیزہ تربیت کا اہتمام کیا گیا تھا آیت اللہ مرشی نجفی کے لیے کہ اپنی جو ان کی والدہ گرامی تھیں یعنی اپنی ماہانہ عادت کے دنوں میں بھی ایک انہوں نے ایک سیدانیہ علویہ کو اجرت کے طور پر رکھا ہوا تھا تاکہ ان کے لیے پاکیزہ حالت میں غذا کا انتظام ہو آیت اللہ مرشی نجفی کے لیے، اور ان کے والد نے حرم امیر المومنین میں علیہ الصلاۃ والسلام یہ لباس اہل علم، اہل علم کا جو لباس ہے علماء کا لباس ہے، یہ حرم امیر المومنین میں آیت اللہ مرشی نجفی کو پہنایا تھا، اور علمی لحاظ سے جو ان کی دادی تھی شمس اشرف بیگم انہوں نے بھی آیت اللہ مرشی نجفی کو قرآن اور عربی ادبیات کی جو کتاب مغنی اللبیب ہے اس کی تعلیم کی تھی، مغنی اللبیب وہ عربی ادبیات کی کتاب ہے کہ جو اس کے مؤلف نے مکہ مکرمہ میں اپنے آخری زندگی کے ایام میں لکھی تھی، اور پوری کتاب اسی نیت سے کہ میں اس شہر مکہ کے اندر اس کتاب کو لکھوں گا، بہرحال ایک عربی ادبیات کی نحو کی کتاب ہے وہ، یہ ان کی دادی نے ان کو پڑھائی تھی، یعنی پوری خاندان آپ دیکھیے، اور اس قدر زہد تقویٰ ان کے اندر پھر پیدا ہو گیا تھا آیت اللہ مرشی نجفی میں، جیسے کہ اس سے پہلے بھی کئی دفعہ ذکر ہوا کہ ساری زندگی حج نہیں کیا تھا، اور کیونکہ پیسے ہی ذاتی طور پر جمع نہیں ہوئے تھے ان کے پاس کہ حج کے برابر ہو جائیں، بہت سے تاجروں نے پیسے دینے کی کوشش، بہت سے بزنس مین ان کے پاس آتے تھے کہ ہم اپنے پیسے سے آپ کو حج کرواتے ہیں، تو انکار کر دیتے تھے ہمیشہ، ایک شخص نے ایک دفعہ آیا تھا اور اعتراض آ کر کیا تھا کہ آپ کے پاس تو اتنے شرعی اموال آتے ہیں کیسے ممکن ہے کہ آپ پر حج واجب نہ ہو جبکہ آپ خود تقسیم کرتے تھے ان کو، تو فرمایا کہ یہ میرے اموال نہیں ہیں، یہ مستحقین کے، جب بھی کبھی زندگی میں ایسا موقع آیا کہ میرے پاس اپنا مال ہوا اور میرے پاس میری اپنی محنت کی کمائی ہوئی تو میں اس سے حج کر لوں گا، بہرحال انتقال ان کا اس حالت میں ہوا کہ وہ حج نہیں کر سکے تھے، اور ان لیکن ان کی وفات کے بعد 100 افراد نے ان کی نیابت میں حج کو انجام دیا. اللہم صلی علی محمد و آل محمد. یعنی بہرحال یہ کہ آیت اللہ مرشی نجفی اپنی اولاد کی بھی اسی طرح سے تربیت فرماتے تھے, روز سونے سے پہلے اپنی زندگی کے سبق آموز واقعات سناتے تھے, اکابرین علماء کے واقعات سناتے تھے, احادیث معصومین اور احکامات دین اسی وقت سونے سے پہلے اپنے بچوں کو یاد کرواتے تھے. تو بہرحال اس رات کو بھی والدین کے لیے یہ پیغام ہے کہ اس رات کو خاص طور پر اپنے گھر والوں کو احکامات دین سکھانے کے لیے کچھ نہ کچھ انتظام اس رات میں کیا جائے.